कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा नम्बर 2 दुवाकोटमा रहेको प्रधान कृषि तथा पशु फर्मका सञ्चालक प्रदीप प्रधानको पौरखको कथा प्रस्तुत गर्दैछौ।
हाम्रो चाहिँ मैले गाई भैँसी बाख्रा साथसाथै भर्मी कम्पोस्ट र तरकारी खेती गरिरहेको छु। विगत 4 वर्षदेखि चाहिँ यो लाइनमा लागिरहेको छु व्यावसायिक रूपमा। चाहिँ यो गोडला मल चाहिँ भर्खर आर्थिक 1 वर्ष जति भयो सुरु गर्दैछु। अहिले प्रडक्सनको लाइनमा चाहिँ अब तयारी छ। लगभग हाम्रो 15 रोपनीमा चाहिँ यो कृषि फार्म फैलिएको छ। त्यसमध्ये कुनैमा घाँस खेती छ, कुनैमा तरकारी छ, कुनैमा गोडला मल छ, यसरी कुनैमा गोठहरूले गर्दाखेरि चाहिँ यसरी भाग लागिरहेछ। अहिले गोठमा चाहिँ सानो ठुलो गरेर गाई भैँसी चाहिँ 42 छ। दुनो चाहिँ अहिले 13 छ गाई भैँसी। बाख्रा चाहिँ अहिले गत वर्ष अलिकति प्रब्लम आएर अलिकति मऱ्यो, नत्र गत वर्ष चाहिँ राम्रो थियो, 50-53 थियो। अहिले चाहिँ आएर चाहिँ 10-11 मात्र।
कृषिमा लाग्नभन्दा पहिला प्रदीपले डोजर एक्सावेटर जस्ता भारी उपकरणहरूको मर्मत गर्ने काम गर्नुहुन्थ्यो। यो सँगै उहाँले स्नातक तहसम्मको अध्ययन पनि गर्नुभएको छ।
मैले शिक्षा चाहिँ मैले औपचारिकमा चाहिँ ब्याचलर गरेको छु बिजनेसमा, तर म अब प्रमाणपत्र देखाउनु पर्दा चाहिँ प्लस 2 मात्रै, ब्याचलर चाहिँ क्लियर भएन। योभन्दा अगाडि चाहिँ मैले म आफ्नो व्यवसाय गरेर म आफै केही गरौँ भन्ने चाहिँ एकदम उत्सुकता थियो। त्यसले गर्दा चाहिँ योभन्दा अगाडि चाहिँ म टेक्निसियन हेभी इक्विपमेन्ट टेक्निसियनको रूपमा चाहिँ झन् लगभग 7 वर्ष मैले काम गरेँ। त्यसपछि म आफ्नो केही गर्छु, म आफ्नै गर्छु भनेर चाहिँ त्यसलाई चाहिँ त्यागेर चाहिँ आफ्नो व्यवसाय सुरु गरेको। औपचारिकमा चाहिँ कागज चाहिँ मैले 79 बनाएँ। लगभग त्योभन्दा चाहिँ 6 महिना अगाडि चाहिँ लगभग चाहिँ सुरु गरेँ।
यति धेरै अवसरहरू मध्येबाट कृषि नै किन रोज्नु भयो भन्ने हाम्रो जिज्ञासामा कृषक प्रधानको भनाइ यस्तो रह्यो।
म चाहिँ पहिलादेखि नै किसानको पारिवारिक किसानै भएको भएर चाहिँ मलाई सानो बेलादेखि नै चाहिँ पशुपालनदेखि अझै मुहा लगावै थियो। पहिला पनि स्कुल पढ्दादेखि लिएर पहिला मम्मीले अलि बुढी हुनुभयो सक्ने जग्गामा चाहिँ हाम्रो पहिला पनि 8-10 गाई 20-25 बाख्रा पहिला पनि थियो। अझ मेरो बाजेको पालामा सुरु गर्ने त त्यसलाई त पहिला त भैँसीहरू चाहिँ पहिला 8-10 भैँसी चाहिँ पालिराख्नु भएको थियो कि। म पहिला टेक्निसियन काम गरेपछि केही समय कुखुरा पनि पालन गरेँ मैले चाहिँ। त्यसमा चाहिँ मलाई रानी खेतले चाहिँ अलिकति डुबायो। मैले 3-4 वर्ष मेरो मिसेसले चाहिँ त्यो काम गरिरहेको थियो, घरमा पनि सबैले गरिरहेको थियो, अब आफ्नै गर्छु भनेर मैले काम छोडेर कुखुरातिर लागेँ। कुखुरा लाग्दाखेरि चाहिँ रानी खेतले चाहिँ लगभग मेरो 1600 कुखुरा त्यो बजार भएको अनुसार चाहिँ मेरो लगभग 20 लाखको कुखुरा मैले 3 दिनमा गाडेँ। त्यसपछि चाहिँ अलिकति फर्स्टहरू केही समय बसी वेट गरेँ अनि त्यसपछि केही गर्छु अर्को केही गर्छु सोचिरहेको थिएँ। पैतृक सम्पत्तिमा आफ्नै व्यवसाय गर्छु भनेर लाग्यो।
आफ्नो पुर्ख्यौली जमिनको सदुपयोग गर्ने सोचका साथ उहाँले प्लास्टिक घरमा गोलभेडा खेतीबाट कृषि यात्रा सुरु गर्नुभयो। तरकारी खेती विस्तारसँगै पर्याप्त गोठेमलको आवश्यकता महसुस भएपछि 2 बाछी पाल्न थाल्नुभयो। यही सानो सुरुवात आज 42 गाईसम्म पुगेको छ भने गोठेमलको प्रभावकारी व्यवस्थापनका लागि उहाँले गढेउली मल उत्पादन गर्न थाल्नु भएको छ।
50 फिटको टनलमा चाहिँ 1 मात्र मैले एउटा खेतीको अनुभव लिनलाई चाहिँ एउटा टनलबाट चाहिँ सुरु गरेर गोलबेडा खेती चाहिँ त्यसरी चाहिँ व्यावसायिक गोलबेडा खेती गर्दै अर्को वर्ष चाहिँ फेरि त्यसलाई नै बढाएर चाहिँ लगभग 5 रोपनीलाई बनाएँ। अहिले काम जाँदाखेरि तरकारी खेती चाहिँ गरेँ। यहाँ चाहिँ रासायनिक मल चाहिँ धेरै युज गरेर चाहिँ हाम्रो यो खेती चाहिँ एकदमै बिगारि नै सकेको थियो। पिएच लेभल नाप्दाखेरि पनि एउटा घाँस पनि नउने कन्डिसनमा चाहिँ बनाइसकेको थियो। हामीले रेन्टमा देख्दाखेरि अरूले चाहिँ रासायनिक मल चाहिँ म्याक्सिमम् युज गरेको भेटेँ हामी मैले चाहिँ महसुस गरेँ। त्यसपछि अब यस्तो त हुँदैन, आफ्नो माटो त आफै जोगाउनु पऱ्यो भनेर चाहिँ मैले मल खोज्न गएँ, हिँडेँ। मल त पाइनँ अनि मल नपाएको झोगाइले चाहिँ मैले गाई नै किनेर ल्याएर गाई सुरु 2 बाछीबाट चाहिँ सुरु गरेको। त्यही विस्तृत हुँदै 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 40-42 गाई 50 बाख्रा पनि पाल्दै आएको थिएँ। व्यावसायिक रूपमा गर्दै जाँदाखेरि गोबरहरूको त उत्पादन त बढी भयो, अब त्यसलाई व्यवस्थापन त गर्नु पऱ्यो। अब सब व्यवस्थापन अब गाउँतिर बाँडेर मात्र सधैँ त भएन समाधान, कति चाहिँ लान्छ र ल सितेमा लैन लानु पाउँदैन। अनि त्यसरी व्यवस्थापन कसरी गर्ने भनेर चाहिँ सोचमा चाहिँ सबभन्दा राम्रो उपाय र ऊ भनेको चाहिँ पाएँ मैले यही गोडला मल। र यसलाई अहिले गोड सित्तैमा दिनु सट्टा मैले बेचिहालेँ भने 1 टिपको 2,000-1,500 त्यही गर्दा लगभग 1 रुपियाँ पर केजीमा आउने चिजलाई चाहिँ कसरी भ्याल्यु एडेड गर्ने भनेर चाहिँ त्यो सोच अनुसार चाहिँ मैले यसलाई गोडला खेतीतर्फ चाहिँ लगभग 1 अगाडिदेखि अध्ययन गरेँ। त्यसपछि 1 वर्षपछि चाहिँ लगभग भनेपछि 81-82 चाहिँ यो गोडला खेतीमा चाहिँ लागेँ।
कृषितर्फ प्रदीपका पाइला अघि बढ्दै गर्दा सुरुवाती लगानीका लागि उहाँको परिवारले आर्थिक सहयोग गरेको थियो। साथै चाङ्गुनारायण नगरपालिकाको उद्यमशीलता विकास कार्यक्रम मार्फत पनि केही सहयोग पाउनुभयो। सानो लगानीबाट सुरु भएको उहाँको कृषि उद्यममा आज करिब 1 करोड रुपैयाँ लगानी पुगिसकेको छ।
फर्म चाहिँ सुरुवात चाहिँ गर्दाखेरि चाहिँ घरबाट फ्यामिलीबाट पनि भयो, विशेष र बुवाहरूले पनि सहयोग गर्नुभयो। एउटा कार्यक्रम फर्स्ट नगरपालिकाले त्यो एउटा कार्यक्रम उद्यमशीलता कार्यक्रम भनेर चाहिँ जहाँसम्म लाग्छ हाम्रो नगरपालिकाले गरेँ, त्यसमा चाहिँ बडा मैले 3 लाख बिना धितोको चाहिँ लोन लिएर चाहिँ सुरुवात त्यहाँबाट गरेको थिएँ मैले फर्स्ट लगभग। अब एकमुष्ट त गरिनँ यसमा लगानी, थोरै थोरै गर्दा 4 वर्षको अन्तरालमा चाहिँ लगभग मेरो चाहिँ 1.25 करोड जति चाहिँ लगानी भइसकेको छ।
व्यवसाय व्यवस्थापनका विद्यार्थी समेत रहेका प्रदीप आफ्नो कृषि उद्यम अझै लगानी र विस्तारको चरणमा रहेको बताउनुहुन्छ। फर्म विस्तार गर्ने पर्याप्त सम्भावना रहेकाले उहाँ हाल आमदानी भन्दा व्यवसायलाई थप सुदृढ बनाउन तर्फ केन्द्रित हुनुहुन्छ।
कुनै पनि बिजनेस गरेपछि म बिजनेसको स्टुडेन्ट भएको पनि सायद भएर होला, कुनै पनि बिजनेस गरेपछि आजको भोलि बिजनेस कुनै पनि रिटर्न आउँदैन, मिनिमम 5 वर्ष त वेट गर्नै पर्छ। त्यो भएको चाहिँ म हतियासै भएको छैन, कहिले काहीँ चाहिँ अलिकति म्यानेजमेन्ट अलिकति अहिले जस्तै परालको खानपिनको उतारटार त्यसले गर्दा चाहिँ अलिक अलिकति कहिलेकाहीँ फर्स्ट बनाउँछ। सबभन्दा किसान सफल हुन चाहिँ एकदम उनीहरूको धैर्य चाहिँ हुनुपर्छ। आज किसान गरेर हामीले कुनै पनि चिजको आजको भोलि रिटर्न आउँदैन। जस्तै गोलेबेडा तरकारी खेती गर्यो, गोलेबेडा खेती गर्यो 90 दिन 60-70 दिनदेखि 90 दिन कुर्नै पर्छ। त्यही भएर चाहिँ धैर्यता सबभन्दा ठुलो चाहिँ धैर्यता हुनु पऱ्यो र लगनशीलता पनि हुनु पऱ्यो। कृषि गर्छु भने लगन गर्छु मनले मात्र भएन कि मनदेखि चाहिँ लगनशील भएर चाहिँ गर्न सक्नु पऱ्यो।
उहाँको फर्मका मुख्य उत्पादन दुध, कन्डौले मल र गोलभेडा हुन्। यी उत्पादन स्थानीय बजारमै बिक्री हुने भएकाले बजार व्यवस्थापनमा खासै समस्या नभएको उहाँ बताउनुहुन्छ।
यसको बजार चाहिँ मैले हाम्रो स्थानीय म आफै किसान भएको भएर चाहिँ यसको महत्त्वबारे हामी साथीभाइहरू धेरै पनि छौँ किसान, गोलभेडा खेती तरकारी खेती गर्ने उनीहरूसँग बुझाएर सब युज त गरिरहेको अनि बजार सम्भाव्यता एकदमै देखाएर मैले यो फिल्डमा चाहिँ मेरो चाहिँ लो कस्ट पर्ने भएर चाहिँ म यस्तोतिर लागेको हुन्न। किन मैले गोबर किन्नु परेन, मैले अब जस्तै अब गोबर सबभन्दा कच्चामा जाने हो नि त, यो त खरि इजाजत पत्र चाहिँ भर्खर लिएको, हिजो अस्ति भर्खर मात्र लिएको भएर चाहिँ मैले बजारमा यसरी जाने भनेर चाहिँ राम्रो विस्तृत गर्न पाएको छैन। किन स्टक नभइकन सामान बजारमा त पुर्नु भएन, इजाजत सबै त्यो अनुसारको प्लान गरेर जाँदाखेरि चाहिँ मेरो कस्टिङ अलिक कम परिरहेको छ। तर भविष्यमा चाहिँ मैले बजारमा बुझे अनुसार चाहिँ लोकल्ली मार्केटमा चाहिँ म फर्ममा आउँदा चाहिँ 30 रुपियाँ मैले चाहिँ प्राइस त्यो राख्ने प्लान गरेको छु। अहिले दुनु कम भएको दैनिक उत्पादन चाहिँ अलिकति 100 केही रेन्जमा छ, अनि अहिले मेरो बजार भनेको चाहिँ स्थानीय नै हो र स्थानीयबाट बढी भएको चाहिँ स्थानीय डेयरी नै हो। डेयरी भनेको तपाईँको दुध लोकल दुध पनि बेचिन्छ, प्याकिङ पनि बेचिन्छ, साथसाथै उता दही भण्डार भएको चाहिँ दहीको लागि चाहिँ हाम्रो जाने गर्छ, होम सर्भिस दिन्छ म चाहिँ दुधको लागि। बजार व्यवस्थापनमा त समस्या छैन, पाइहाल्यो भने कहिले बजार चढाएर चाहिँ उता चढा त भइरहने हुन्छ। तर अब यो गत वर्षको राम्रो रेट थियो, यसपालि फेरि बिचमा अस्ति भर्खर बिग्रियो, अहिले भर्खर आजदेखि फेरि अलिकति उस्किँदैछ। यो टमाटर चाहिँ मैले स्थानीय बजारमा स्थानीय तहमा पनि थोरै जान्छ मेरो, साथसाथै हाम्रो गठाघर, जडीबुटी, बानेश्वर, कालीमाटी चाहिँ बजारहरूमा चाहिँ हाम्रो तरकारी जान्छ।
यो व्यवसाय प्रदीपको सपना मात्र नभई सम्पूर्ण प्रधान परिवारको साझा समर्पणको फल हो। लगानी जुटाइदिने बुवा, फर्मको काममा खटिने आमा, बजार व्यवस्थापन सम्हाल्ने दाजुभाइ र सहयोगीका लागि खाजा तयार पार्ने श्रीमती सबैजना यसैमा रमाउँदै दिन बिताउनुहुन्छ। परिवारका सदस्य बाहेक उहाँले फर्ममा 2 जना स्थायी कर्मचारी र आवश्यकता अनुसार अन्य कामदार पनि बोलाउनुहुन्छ।
पारिवारिक सपोर्ट त किन, म पहिला चाहिँ किसानै भएको भएर सबैजना किसानै भएको भएर त्यति मलाई राम्रै सपोर्ट पाएँ, मैले मलाई गर्छु भने सबै साथ थियो, थप हौसला दिनुभएको थियो हजुर मलाई, त यति गर्ने यो भन्दा बढी गर्ने भनेर हजुर। मेन पावरमा चाहिँ मेरो बुवाले, दाइले, भाइले, मेरो मिसेसहरूले अनि मम्मीहरूले चाहिँ साथ सपोर्ट सधैँसम्म दिनुभएको छ, साथसाथै सहयोगीहरूले पनि सपोर्ट दिनुभएको छ। त्यसरी अहिले चाहिँ हाम्रो नर्मली हामीले स्टाफको रूपमा काम भन्दाखेरि 2 जना चाहिँ रेगुलर छ, अनि रेगुलरमा चाहिँ ज्यादाधारीमा चाहिँ 3-4 जना चाहिँ मेरो काम भए अनुसार चाहिँ 5-6 जनासम्म पनि दिनमा चाहिँ मान्छे लागिरहेको, म्यान पावर लागिरहन्छ।
आफ्नो छोराले नेपालमै कृषि कर्म रोजेकोमा प्रदीप प्रधानका बुवालाई गर्व छ। शिक्षण पेसाबाट सेवानिवृत्त पछिको समय फर्ममै बिताउन पाउँदा उहाँ आनन्दित हुनुहुन्छ। कृषक प्रधानकी आमा पनि फर्मको काममा सक्रियताका साथ लाग्न पाउँदा उत्तिकै खुसी र सन्तुष्ट महसुस गर्नुहुन्छ।
हुन त हामी किसानकै सन्तान हौ, बुवाले नै खेती किसानी गर्नुहुन्थ्यो, भैँसी पाल्नुहुन्थ्यो र त्यसमा हामी पनि सहयोग गर्थ्यौँ र म चाहिँ पढ्दै पढाउँदै खेती किसानी पनि गर्दै आएको, अनि छोराले पनि हुन त उसको साथीहरू सबै प्रायः विदेशमै छन्, अनि सुरुदेखि नै उता विदेशको म ब पनि उच्चारण गर्दिनँ, जे गर्छु यहीँ बसेर गर्छु, घर परिवारबाट आफ्नो फ्यामिलीबाट म टाढा जान्न भन्थ्यो, अनि यताउता काम पनि गर्दै थियो, अनि आएर यो काम गर्छु भनेर भन्यो, ठिक छ यो काम गर्छस् भने गर्नु त बाबु भनेर उसलाई आर्थिक रूपमा अथवा हरेक हिसाबले सहयोग गर्ने गरेको छ। एक किसिमको जुन काम गर्दाखेरि आत्मसन्तुष्टि हुन्छ नि त्यसमै मान्छे लाग्नुपर्छ जस्तो लाग्छ, र यो काम गर्दाखेरि मलाई चाहिँ एक किसिमको आत्मसन्तुष्टि पनि हुन्छ।
म दिनदिनै आउँछु, कहिले काहीँ मात्र आउँदैन, काम पऱ्यो कहीँ जानु पऱ्यो भने मात्रै, नभए त एक दिन न एक दिन आएकै हुन्छु, म गाली गराए हुन्छु, होइन हेर्ला नि यसो गर्नु उसो गर्नु भन्छु, म सबैलाई अराउँछु। दुःख सुख गर्नु नै हाम्रो सबैभन्दा ठुलो त्यही नै हो। हामीले त्यो अर्काको चोरेर ढाँटेर ठगेर खानु नपर्छ, हामीले दुःख गरेर मेहनत गरेर हाम्रो पसिना चाउनु नै खुसी हो नि।
राज्यका निकायहरूले दिएको अनुदान र तालिमले उहाँको यात्रामा ठुलो सहयोग पुर्याएको छ। तालिममा सिकेका कुरा फर्ममा लागू गर्दा आफ्ना पशु चौपायाको ज्यान समेत जोगाउन सफल भएको उहाँको अनुभव छ।
कृषिको तालिमहरू विभिन्न तालिमहरू चाहिँ लिएको छु मैले, जस्तै गाई भैँसी पालन, बाख्रा पालन सम्बन्धी विभिन्न साथ दिने एक महिना त्यस्तै तालिमहरू चाहिँ लिएको छु। अहिले भर्खरै मैले यो विभिन्न परिस्थितिमा चाहिँ टेक्निकली यो व्यवसाय गरेपछि चाहिँ प्राविधिक ज्ञान चाहिँ अझ प्रबलै एकदमै आवश्यकता महसुस गरे भएर मैले भर्खर अस्ति भर्खरै पनि लगभग 15-20 दिन भयो म आगोमा पोखरा गरेर चाहिँ मैले 35 दिने चाहिँ ग्रामीण पशु प्राविधिक ट्रेनिङ लिएर चाहिँ आएको थिएँ मैले भर्खरै पनि। त्यसको रिटर्न मैले हिजो अस्ति भर्खरै म आफूले महसुस गरि पनि सकेँ, किन म त्यो हिजो मेरो दाईले माया गरेर एउटा पहाडोलाई दुध खानिदिनु भएछ कि बिगौती दुध अर्कोको दाई याद गर्नुभएको थिएन, पेट फुलिसकेको छ, त्यही ज्ञानले गर्दा त मैले याद गरेँ त्यो पहाडो त बचाउन म आफै सफल हो कि। त्यस्तै आफ्नो भर्खरकै त्यही 35 दिनको ट्रेनिङले नै गर्दा जस्तो लाग्छ मलाई। एउटा अस्ति भर्खरै एउटा गाई पनि भ्याएको थियो, त्यसमा मिल्क फिभर पनि अरू बेला ढलिसकेको थाहा पाउँथ्यो अरू सब बेलामा, यसपालि ढल्न लाग्यो भनेर चाहिँ ढल्न लाग्यो भनेर चाहिँ लाग्नेको 5 मिनट अगाडि थाहा पायो, अब ढल्छ भन्ने कुरो चाहिँ सिम्टमहरू सबै थाहा पायो भने चाहिँ एकदम काम सजिलो चाहिँ भयो कि। मैले अनुदानकोमा चाहिँ स्थानीय तहबाट हाम्रो नगरपालिका पशु सेवा कार्यालय अनि प्रदेश दुध विकास बोर्डहरूबाट अब जिल्ला कृषि कार्यालय कृषि विकास कार्यालय त्यसबाट चाहिँ थोरै थोरै अनुदानहरू अनि राष्ट्रिय कृषि अधिकरण परियोजनाबाट पनि लिएको छु।
कृषक प्रधानका अनुसार जलवायु परिवर्तन अहिले किसानहरूका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ।
आर्थिक त चुनौती अलिकति भए नै हाल्यो, साथसाथै अब कहिलेकाहीँ चाहिँ भनेको बेलामा चाहिँ जस्तै पराल लिन्छु भन्दाखेरि पराल राम्रो नपाउने, पराल पाइहाल्यो भने चिसो पराल पाउने, साइलेजहरू चाहिँ अलिकति फर्स्ट फेजमा अलि ऊ आउने, त्यसले चाहिँ अलिक थोरै चुनौतीहरू चाहिँ पाइयो मैले। ग्लोबल वार्मिङले त सबभन्दा चुनौती हामीलाई पनि सबभन्दा त किसानलाई नै पारेको छ। अब चाहिँ अब धान रोप्ने बेला पानी थिएन, अब धान गोड्ने बेला पानी आएको छ। जस्तै यस्तो गत वर्ष मेरो पराल उठाउने बेला लगभग छ भने 5 लाखको पराल उठाउन लाग्थ्यो, मेरो आधी पराल त मेरो पुरै भिज्यो, पुरै डुबेरै बस्यो, अब दिइसके ती नलिनु भएन, त्यसले गर्दा त्यस्तो प्रब्लमहरू चाहिँ ग्लोबल वार्मिङले चाहिँ अति नै इफेक्ट चाहिँ छ हामीलाई।
कृषि क्षेत्रको विकासका लागि किसान स्वयं नै सक्रिय हुनुपर्छ उहाँ बताउनुहुन्छ, तर किसानका उत्पादनको लागि बजार सुनिश्चित गर्नुका साथै कृषकको अभिभावकको रूपमा राज्यले आवश्यक सहयोग र संरक्षण प्रदान गर्नुपर्ने उहाँको भनाइ छ।
सरकारसँग भन्दा नि पहिला आफूमा हुनु पर्यो जस्तो लाग्छ मलाई चाहिँ। सरकारले सबै चिज गर्ने भए त अनि सरकारले आफैले गरिहाल्छ नि, हामी किसान किन चाहियो? पहिला आफूले गर्नु पर्यो। सरकारले सपोर्ट भनेको चाहिँ बजार व्यवस्थापन अलिकति ठुलो बनाउँछु भने चाहिँ एउटा आर्थिक लोनहरूको सहज व्यवस्थापन गरिदिँदा त राम्रो। अब जस्तै अब हामीले लोनहरू लिँदाखेरि चाहिँ जस्तै मैले अलि यति गरेँ लगभग 1 करोड लगानी गरेँ, अहिलेको नेपाल सरकारको नियमअनुसार 2 करोड लगानी चाहिँ 80% अनुदान हुनेछ, त्यो लिन त गाह्रो होला। यो फलामको अनुदान भने फलामको चिउरा चौपन्न जस्तै हो, तर पनि सहजीकरण अनुदान कार्यक्रम जे लिए पनि वास्तविक किसानले चाहिँ पाओस्।
देश विकासको आधार नै कृषि हो भन्ने विश्वास गर्ने प्रदीप युवाहरू विदेशिदा गाउँघरको जग्गा बाँसो बन्दै गएको बताउनुहुन्छ। देश विकासका लागि युवाहरू फर्केर आफ्नै माटोमा खट्न उहाँ सबैलाई आग्रह पनि गर्नुहुन्छ।
हामीले देश विकास गर्नु छ नि युवा त फर्केर आउनै पर्छ। अहिले हाम्रो भएको चाहिँ सबै बाँझो त्यही भएर किसान बाहिर गएर मेन पावर कम भएर नै अब हाम्रो लग भनिहाल्ने अब मेन बाँझो भइरहेको नै छ हाम्रो खेतहरू। सबै युवाहरू फर्किने आफ्नो खेतीहरू गर्ने हो भने त पहिला हामीले मैले पढेअनुसार बुझेअनुसार चाहिँ इन्डियाहरूमा पहिला हाम्रो खानेकुरा उत्पादन जस्तै धान पहिला हामीले उनीहरूलाई दिन्थ्यौँ, अहिले हाम्रो हामीले अहिले लिइरहनु भइरहेको छ किन त्यहाँ पहिला गर्ने मान्छे हाम्रो अहिले छैन, हाम्रो खेत बाँझो छ। त्यसले गर्दा चाहिँ मलाई चाहिँ हामीले किसानहरूले चाहिँ युवाहरू नलागे चाहिँ देशको समृद्धिको लागि र सकेसम्म किसान नभने अथवा कृषि कार्य नगरिकन समृद्ध बनाउनु चाहिँ धेरै गाह्रो होला जस्तो लाग्छ मलाई। हामी फर्केर आउँ, कृषिमा लागौँ, हाम्रो देशमा पनि साम्यता किसान कृषिबाट नै छ। कृषि भने कहिले पनि सिद्धिने नसिद्धिने चिज भएको चाहिँ मलाई समृद्ध गर्नलाई चाहिँ कृषि चाहिँ एकदमै आवश्यक चाहिँ पर्छ लाग्छ मलाई।
प्रदीप प्रधानको यो यात्राले स्पष्ट पार्छ भविष्य परदेशमा होइन आफ्नै माटोमा छ। उहाँको कृषि यात्रा स्वदेशमै केही गर्न चाहने सम्पूर्ण नेपाली युवाहरूका लागि एक प्रेरक उदाहरण बनेको छ।
च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
त्यसैले च्याउ खेती गरौं, समृद्ध बनौं, दैनिक च्याउ सेवन गरौं, स्वस्थ रहौं।
तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
त्यसैले जंगली च्याउहरूको उपभोग नगरौं, नगराउं, दुर्घटनाबाट बचौं र बचाऔं।
व्यवसायिक कीट विकास केन्द्र, हरियर भवन।
यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 मा फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।